यो रेडियो नेपाल हो। हरिशरण लामिछानेबाट समाचार सुन्नुहोस्। सबभन्दा पहिले यस प्रसारणका मुख्य समाचार। नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा मन्त्री परिषदद्वारा स्वीकृत। नक्सा बमोजिम, निशान छाप, सरकारी कामकाजमा प्रयोग गर्ने नक्साहरू, पाठ्य पुस्तक आदि सोही अनुसार अध्यावधिक हुने सरकारका प्रवक्ता मन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी। नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या 375 पुग्यो। हालसम्म 30,723 जनाको पीसीआर प्रविधि र 69,560 जनाको आरडीटी विधिबाट परीक्षण सम्पन्न। विश्वभर कोरोनाबाट मर्नेको संख्या 3,19,000 तथा कुल संक्रमितको संख्या 48,87,000 भन्दा बढ़ी। समाचार अब विस्तारमा। सरकारले नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा स्वीकृत गरेको छ। सरकारका प्रवक्ता अर्थ एवं संचार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवड़ाले बैठकका निर्णय सार्वजनिक गर्दै नक्सा तत्काल लागू हुने जानकारी दिनुभयो। उहाँले नक्सा बमोजिम नै निशाना छापहरू, सरकारी कामकाजमा प्रयोग गर्ने नक्साहरू, विद्यालयमा पठाइने पाठ्य पुस्तकहरू र सार्वजनिक प्रयोगमा ल्याइने नेपालको नक्सा यही अनुसार नै अब अध्यावधिक हुने जानकारी दिनुभयो।
यो नयाँ नक्सामा हाम्रा अन्तर्राष्ट्रिय सिमानाहरूमा खास गरी नेपालको पश्चिम उत्तरी क्षेत्रमा रहेको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ। यो नक्सामा नेपालको संहिता अनुरूपका प्रदेश स्थानीय तहहरू पनि समेटेका छन्। अन्तर्राष्ट्रिय सीमाहरू अरू यथावतै छन् र अब यो नक्सा बमोजिम नै हामीले हाम्रा निशान छापहरू, त्यसै गरी हाम्रा कतिपय सरकारी कामकाजमा प्रयोग गरिने हाम्रा नक्साहरू, त्यसै गरी विद्यालयमा पढाइने पाठ्य पुस्तकहरू र सबै अरू हाम्रा चाहिँ सार्वजनिक प्रयोगमा ल्याइने नेपालको नक्सा यही अनुसारै अब अध्यावधिक हुनेछ।
सरकारले प्रशासनिक र राजनैतिक प्रबन्ध पनि समेटेर नयाँ नक्सा पारित गरेको हो। नक्सामा नेपालको पश्चिम उत्तरी सिमाना लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ। नयाँ नक्सामा नेपालको संघीयता अनुरूपका प्रदेश स्थानीय तहहरू पनि समेटिएको मन्त्री डाक्टर खतिवड़ाले जानकारी दिनुभयो। संघीय संसदको दुवै सदनमा सरकारको आगामी आर्थिक वर्ष 2077-78 नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिनुहुँदै सत्तापक्षीय दलका सांसदहरूले कोविड 19 को संक्रमण र त्यसबाट सृजना हुन सक्ने आर्थिक सामाजिक चुनौतीसँग जुझ्ने गरी कार्यक्रम आउनु नीति तथा कार्यक्रमको राम्रो पक्ष भएको बताउनुभयो। उहाँहरूले विभिन्न देशबाट नेपाली स्वदेश फर्कन चाहिरहेको अवस्थामा उत्पन्न हुन सक्ने रोजगारीको समस्या गर्न कृषिमा ल्याइएका राम्रा कार्यक्रमहरूलाई पर्याप्त बजेट व्यवस्थापन गरेर अगाडि बढ़नुपर्ने सुझाव दिनुभयो। भारतले नेपाली भूभाग मिचेर सड़क निर्माण गरेको अवस्थामा राष्ट्रिय स्वाधीनता र स्वतन्त्रताको रक्षा गर्नका लागि नीति तथा कार्यक्रममा आएको विषय सबै भूभाग समेटेर नक्सा सार्वजनिक गर्न ढिला गर्न नहुनेमा उहाँहरूले जोड़ दिनुभएको थियो। नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गरेर नेपाली जनताको आवश्यकता पूरा गर्न दृढतापूर्वक लाग्नुपर्नेमा समेत सांसदहरूले जोड़ दिनुभयो। प्रतिपक्षी दलका सांसदहरूले कोविड 19 पारेका र पार्न सक्ने प्रभावको आकलन गर्दै प्राथमिकता छुट्याएर नीति तथा कार्यक्रम आउन नसकेको भन्दै पुरातन र सरकारको गुणगान गाउने गरी मात्रै आएको बताउनुभयो। उहाँहरूले आम नागरिकको दुःखमा सरकार संवेदनशील बन्न नसकेको भन्दै संकटपछिको अवस्थामा रोजगारी सृजना गर्ने ठोस कार्यक्रम आउन नसकेको समेत बताउनुभयो। लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने विषय नीति तथा कार्यक्रममा आउनु सकारात्मक रहेको भन्दै छिटो वार्ता गरेर समस्या समाधान गर्नुपर्नेमा सांसदहरूले समेत जोड़ दिनुभयो। सांसदहरूले नेपालमा उत्पादित कृषि उत्पादनले बजार पाउन नसकेको अवस्थामा आयात रोक्ने तथा कृषि क्षेत्रको विकास बजारीकरण गर्ने ठोस योजना सहितका कार्यक्रम ल्याउनु पर्नेमा जोड़ दिनुभयो। आर्थिक वृद्धिमा गिरावट आएको र आउने समयमा झन घट्न सक्ने भन्दै कृषि, स्वास्थ्य, रोजगारी र पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर विशेष योजना सहितको बजेट ल्याउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभयो। नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ। यसैगरी राष्ट्रिय सभाको हिजोको बैठकमा सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसदहरूले नीति तथा कार्यक्रम जनताको भावनामा केन्द्रित रहेको बताउँदै कृषिको आधुनिकीकरणमा जोड़ दिनुले रोजगारी सृजनामा सहयोग पुग्ने बताउनुभयो। स्थानीय तहलाई बढ़ी शक्तिशाली र जिम्मेवार बनाउने गरी बजेट निर्माण हुनुपर्ने र अहिलेको स्वास्थ्य चुनौतीलाई सामना गर्ने गरी सरकारको नीति कार्यक्रम आएको बताउनुभयो। सांसदहरूले विकासलाई गति दिन चुस्त र स्फूर्त नियमनको आवश्यकता उठाउनुभयो। उहाँहरूले सरकारले राष्ट्रियताको पक्षमा स्पष्ट अडान सार्वजनिक गरेकोमा प्रशंसा समेत गर्नुभयो। राष्ट्रिय सभाको अर्को बैठक आज बिहान 11 बजे बस्नेछ। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन सके स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास र सबलीकरणका लागि कोसे ढुंगा साबित हुन सक्ने विज्ञहरूले बताउनु भएको छ। कोरोना भाइरसको प्रकोपका कारण विश्व नै प्रभावित भइरहेका बेला आएको सरकारको नीति तथा कार्यक्रममा समेटिएका विषयहरूलाई कार्यान्वयनमा लैजानुपर्नेमा विज्ञहरूले जोड़ दिनुभएको छ। यस सम्बन्धमा हाम्रा संवाददाता केशव ढुंगानाको यो रिपोर्ट।
कोरोना भाइरसका कारण विश्वले नै स्वास्थ्य संकट भोगिरहेको अवस्थामा सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रले पाएको प्राथमिकताले बजेट निर्माणका क्रममा समेत निरन्तरता पाउनुपर्नेमा स्वास्थ्य क्षेत्रका विज्ञहरूले जोड़ दिनुभएको छ। नेपाललाई कोरोना भाइरसको संक्रमण मुक्त बनाउने स्वास्थ्य क्षेत्रका पूर्वाधार विकास तथा स्तर उन्नति गर्ने हरेक स्थानीय तहमा 5-15 शैयाका अस्पतालहरू स्थापना गर्ने प्रदेश स्तरमा अत्याधुनिक सुविधा सहित 50 शैयाका सरुवा रोग अस्पतालहरूको स्थापना गर्ने लगायतका योजनाहरू नीति तथा कार्यक्रममा समेटिएका छन्। नीति तथा कार्यक्रममा प्राथमिकता पाएका विषयहरूका आधारमा यसलाई आलोचना गर्ने ठाउँ नभए पनि कमजोर राजनैतिक प्रतिबद्धता र कर्मचारी तन्त्रको परम्परागत कार्यशैली हेर्दा धेरै आशावादी हुने ठाउँ नरहेको गंगालाल हृदय रोग केन्द्रका पूर्व कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मन बहादुर केसी बताउनुहुन्छ।
हस्पिटलको स्तर उन्नति गर्ने प्राविधिक पक्षलाई बढाउने जनशक्ति चाहिँ त्यही अनुसार तयार गर्ने त्यसमा कतै विमति राख्नुपर्ने मैले केही देख्दिनँ। ती कुरा नीतिगत रूपमा सही हुन्, नीति आउँछन् कार्यक्रम आउँछ त्यसमा अलिकति बजेट पनि धेरै थोरै छुट्याइन्छ, यहाँसम्म केही समस्या छैन। अब समस्या यसपछि सुरु हुन्छ। हाम्रो राजनीतिक नेतृत्व र कर्मचारी तन्त्रमा पनि त्यसको जसले जिम्मेवारी ल्याएका छन् उनीहरूको कमिटमेन्ट यति कमजोर छ कि त्यो कहिल्यै लागू हुँदैन। समस्या चाहिँ इम्प्लिमेन्टेसनको।
कोरोना भाइरसका कारण स्वास्थ्य क्षेत्रमा देखिएको हालको समस्याबाट प्रभावित भएको अवस्थामा सरकारको नीति तथा कार्यक्रम र बजेटमा सानादेखि ठूलासम्म सबै खालका योजनाहरू समावेश गर्दा कार्यान्वयन प्रक्रिया जटिल हुने र आशातीत सफलता हासिल हुन नसक्ने तर्फ समेत सचेत रहन विज्ञहरूले सुझाव दिनुभएको छ। देशको भौगोलिक अवस्था, जनसंख्याको वितरण, देशको आर्थिक क्षमता र दीर्घकालीन आवश्यकताका आधारमा संघ, प्रदेश र स्थानीय तहले जिम्मेवारी बाँडफाँड गरी योजना र कार्यक्रमहरू अगाडि बढ़ाउन सके कार्यान्वयनमा सहजता आउने र दीर्घकालीन उपलब्धि हासिल हुने वीर अस्पतालका पूर्व निर्देशक एवं वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर माधव प्रसाद दाहाल बताउनुहुन्छ।
कोविड हस्पिटलहरू भनेको छ, टिचिङमा नेप्रोलोजी सेन्टर भनेको छ, भइरहेको चिजहरूलाई चाहिँ सुदृढीकरण ठिकै थियो, तर अलिक महत्वाकांक्षी भएर भोलि संस्था मात्रै खोल्यौं त्यहाँबाट चाहिँ सेवाकारीले सेवा पाउन सकेनन् भनेदेखि त्यो चाहिँ फेरि त्यस्तै हुन्छ। वडावडा स्तरमा 5-15 बेडको अस्पताल भनेको छ, त्यो चाहिँ अब एकदमै गाह्रो कुरा हो। त्यसलाई पीएचसीलाई अलिकति अपग्रेड गर्दा भइहाल्थ्यो। प्रदेश स्तरमा चाहिँ हुनु राम्रो हुन्छ, सरकारले राज्यले हेर्नु, अरू जिल्ला स्तरको चाहिँ प्रदेशलाई छोड्दै
बजेट निर्माण गर्दा सीमित स्रोत साधनबाट सबै क्षेत्रका आवश्यकताहरूलाई सम्बोधन गर्नुपर्ने हुँदा स्वास्थ्य क्षेत्रले आशातीत प्राथमिकता नपाई पुरानै समस्या दोहोरिन सक्ने समेत विज्ञहरूले औल्याउनु भएको छ। पुनः गंगालाल हृदय रोग केन्द्रका पूर्व कार्यकारी निर्देशक एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर मन बहादुर केसी,
राखेका कुरा सैद्धान्तिक रूपमा कुनै पनि गलत छैनन्, मात्र यति धेरै छ कि त्यसलाई पुग्ने बजेट छुट्याउन सक्ने हुन् कि होइनन् भन्ने लाग्छ। अब बजेट हेरौँ, हाम्रोमा भनेको स्वास्थ्य क्षेत्र अहिलेसम्म एकदमै परित्यक्त हो, त्यसमा त्यो बजेट एकदमै कम छुट्याइन गरेका थियौँ, तर अब अहिले चाहिँ कति छुट्याउँछन् त्यसले चाहिँ यो खालि कोरा चाहिँ नीति कार्यक्रम हो कि यिनीहरू साँच्चै गर्न खोजेका हुन् भनेर त्यहाँ एउटा झल्केला।
सरकारका नीति तथा कार्यक्रममा समेटिएका विषयहरू आगामी बजेट तर्जुमाका लागि मार्ग निर्देशनका रूपमा आएका हुन्छन्। त्यसैले नीति तथा कार्यक्रममा समेटिएका विषयलाई बजेट मार्फत अझ विस्तृत र व्यवस्थित रूपमा सम्बोधन गरी कार्यान्वयनमा जोड़ दिन सके मुलुकले झेल्नु परिरहेको विभिन्न स्वास्थ्य समस्याबाट मुक्ति पाउने विश्वास गर्न सकिन्छ। केशव ढुंगाना, रेडियो नेपाल, काठमाडौँ।
बागमती प्रदेशको वर्षीय अधिवेशन जेठ 12 गते बस्ने भएको छ। हिजो बसेको मन्त्री परिषद बैठकले जेठ 12 गते दिउँसो 2 बजे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख समक्ष अनुरोध गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री डोडमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले हेटौँडा काठमाडौँ मदन भण्डारी मार्ग अन्तर्गतको पोस्ट बहादुर सुरुङ मार्गलाई राष्ट्रिय योजना आयोगमा पहिलो प्राथमिकताको परियोजनाका रूपमा समावेश गरी संघीय सरकारको सहलगानीमा निर्माण गर्नका लागि नेपाल सरकारलाई प्रस्ताव गर्ने निर्णय गरेको छ। नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या 375 पुगेको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, भेरी अस्पताल नेपालगंज, कोशी अञ्चल अस्पताल विराटनगरमा गरिएको परीक्षण अनुसार थप 18 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि हिजो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मीडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले बाँकेमा 47 जना तथा मोरङ, धनुषा, रौतहट, दाङ, धादिङ र गुल्मीमा एक एक जना गरी 53 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिनुभएको थियो। मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार हालसम्म 30,723 जनाको पीसीआर प्रविधिबाट र 69,560 जनाको आरडीटी विधिबाट परीक्षण गरिएको छ। यसैबीच स्वास्थ्य मन्त्रालयले गर्भमा रहेको वा नवजात शिशुमा कोरोना संक्रमण भएको हालसम्म पुष्टि नभएको जानकारी दिँदै नवजात शिशुको स्याहार गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। हालसम्म गर्भमा रहेको तरल पदार्थ, आमाको दूध लगायतमा कोरोना संक्रमण पुष्टि नभएको मन्त्रालयका प्रवक्ता डाक्टर देवकोटाले जानकारी दिनुभयो।
अहिलेसम्म COVID-19 संक्रमण गर्भमा रहेको भ्रूणमा र सुत्केरी हुँदा नवजात शिशुमा सरेको पुष्टि भइसकेको छैन। त्यसै गरी गर्भमा रहेको भ्रूणसँगको तरल पदार्थ र आमाको दूधको नमूनामा पनि COVID-19 भाइरस देखा परेको छैन। तर पनि आमाले आफ्नो शिशुलाई स्तनपान गराउँदा, आफ्नो शिशुको हेरचाह गर्दा संक्रमित महिलाले विभिन्न सुरक्षाका उपायहरू भने अप्नाउनुपर्छ। स्तनपान गराउने बेलामा नाक मुख राम्ररी छोपिने गरी मास्कको प्रयोग गर्नुपर्छ। बच्चाको अनुहारमा जथाभावी छुने गर्नु हुँदैन। बच्चा छुनु अघि र छोइसकेपछि साबुन पानीले मिचिमिची 20 सेकेन्ड भन्दा बढी राम्रोसँग हात धुनुपर्छ।
बाँकेको नरेनापुरमा हिजो भेटिएका संक्रमितलाई नरेनापुरको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रमा राखेर उपचार गरिने भएको छ। एकैपटक ठूलो संख्यामा संक्रमित फेला परेपछि नरेनापुरमै रहेको लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्रको भवनलाई आइसोलेशन अस्पतालका रूपमा संचालन गरिने सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदेश सरकारले खजुराको क्यान्सर अस्पतालमा संचालन गरेको कोरोना विशेष आइसोलेशन अस्पतालकै रूपमा आइसोलेशन अस्पताल संचालन हुनेछ। भेरी अस्पतालको मातहतमा रहने गरी नरेनापुरमा आइसोलेशन सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिनुभयो। त्यसअघि नेपालगंजमा फेला परेका संक्रमित 25 जनालाई खजुरा स्थित कोरोना विशेष आइसोलेशन अस्पतालमा तथा नरेनापुरका 8 जनालाई दाङ पठाइएको छ। बाँकेमा प्रदेश सरकारले खजुरामा स्थापना गरेको कोरोना विशेष आइसोलेशन अस्पतालमा बाँकेका 25 र बर्दियाका 1 गरी 26 जनाको उपचार हुँदै आएको छ। कोरोना संक्रमणबाट एक युवकको निधन भएपछि बाँकेको नरेनापुर गाउँपालिका 5 स्थित दिपेन्द्र प्राथमिक विद्यालय क्वारेन्टाइनमा रहेकालाई अस्थायी क्वारेन्टाइनमा सारिएको छ। क्वारेन्टाइनमा रहेका 25 वर्षीय युवकको आइतबार मृत्यु भएपछि त्यहाँ रहेका 38 जनालाई जयकिशन माध्यमिक विद्यालयको प्रांगणमा पालबाट अस्थायी क्वारेन्टाइन बनाई सारिएको नरेनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खानले जानकारी दिनुभयो। जयकिशन माध्यमिक विद्यालयमा यसअघि नै 60 जना रहेकाले दिपेन्द्र प्राथमिक विद्यालयबाट सारिएकालाई प्रांगणमा पालको क्वारेन्टाइन बनाएर राखिएको र नरेनापुरका 12 क्वारेन्टाइनमा अझै पनि 759 जना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खनालले बताउनुभयो। कोरोना भाइरस संक्रमणबाट धुलीखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको शिशु सहित आफन्तको रिपोर्ट नेगेटिभ देखिएको छ। सिन्धुपाल्चोकको 12 विषय नगरपालिका 9 रामचेकी 29 वर्षीय सुत्केरीको कोरोना भाइरसका कारण गत बिहिबार राति उपचारका क्रममा मृत्यु भएको थियो। मृतक महिलाको 13 दिनको शिशु, श्रीमान तथा आफ्नो आमा र बहिनीको पीसीआर परीक्षणमा कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर नरेन्द्र झाले बताउनुभयो। भक्तपुरको मध्यपुर थिमी नगरपालिका 4 शंकरधर चोकमा कोरोना संक्रमित भेटिएपछि त्यस क्षेत्र सील गरिएको छ। साथै सोही बस्तीका 12 घरका 25 जनाको स्वाब संकलन गरी स्वाब परीक्षणका लागि टेकु स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। सुनसरीबाट मोटरसाइकलमा पास बनाएर गत वैशाख 29 गते भक्तपुर आएर मध्यपुर थिमी शंकरधर चोक स्थित भाडामा बस्ने एक नर्स साथीको कोठामा बसेकी 25 वर्षीय महिलालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि नर्स बसेको घर र आसपासका अन्य घरमा बस्नेको हिजो स्वाब संकलन गरिएको हो। संक्रमित महिला अहिले टेकु अस्पतालको आइसोलेशनमा उपचारमा हुनुहुन्छ। काठमाडौँ बुढानीलकण्ठ नगरपालिका वडा नम्बर 12 स्थित तेन्जिङ चोकमा बसोबास गर्ने एक 18 वर्षीय युवतीमा कोरोना संक्रमण देखिएसँगै सो क्षेत्र सील गरी अन्य क्षेत्रमा विशेष सतर्कता अप्नाइने भएको छ। बुढानीलकण्ठ 10, 11 र 12ले हिजो संयुक्त विज्ञप्ति जारी गर्दै कोरोना संक्रमण देखिएको 12 नम्बर वडा बन्द गर्ने र अन्य क्षेत्रमा विशेष सतर्कता अप्नाउने जनाएका छन्। कपन क्षेत्रका 3 वडाले पनि उक्त क्षेत्रमा खुल्ला तरकारी तथा फलफूल बिक्री वितरणमा पूर्ण रोक लगाउने निर्णय गरेका छन्। बन्दाबन्दीका बेला कुनै वडाभित्र बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सूचना नदिई लुकाई छिपाई गरेमा त्यस्ता व्यक्ति तथा घरधनीलाई कार्यवाही गरिने चेतावनी दिइएको छ। सूचना दिने व्यक्तिलाई प्रोत्साहन स्वरूप नगद पुरस्कारको व्यवस्था समेत छ। यसै गरी सो क्षेत्रका मासु पसल पूर्ण रूपमा बन्द गर्ने निर्णय गर्दै अत्यावश्यक सेवा प्रदान गर्ने सवारी साधनले मानिस ओसार पसार गरेको पाइएमा कार्यवाही गरिने जनाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा हटाउने र व्यवस्थित रूपमा लकडाउन जारी राख्ने निर्णय गरेको छ। बैठकले लकडाउनलाई पूर्ण पालना गरी कृषि कार्यलाई सुचारू गर्ने, ढुवानीको सहज वातावरण बनाउने, अति आवश्यक उद्योगहरू सञ्चालन गर्ने, मलखाद बिउ बिजनको उचित प्रबन्ध गर्ने, भारतीय तरकारी र फलफूल आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाउने निर्णय गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बहादुर बस्नेतले जानकारी दिनुभयो। सर्वपक्षीय बैठकमा कोरोना परीक्षणका लागि पीसीआर किटको अभाव रहेको हुँदा तत्काल स्वास्थ्य मन्त्रालयसँग आवश्यक किटको माग गर्ने निर्णय समेत गरेको छ। नेपाल प्रवेशका लागि कैलालीको गौरी फान्टा नाकामा पुगेका 100 जना नेपालीलाई नेपाल प्रवेश गराउनु पहिला भारतीय क्वारेन्टाइनमा राखिएको छ। लकडाउनका बीच स्वदेश आउन सीमा नाकामा पुगेका ती नेपालीहरूलाई भारतको पलिया स्थित क्वारेन्टाइनमा राखिएको कैलालीका सहायक प्रमुख जिल्लाधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो। भारतीय सुरक्षाकर्मीको समन्वयमा सीमा नाकाबाट पलिया पुर्याइएका नेपालीहरू स्वदेश फर्कन भन्दै गौरीफान्टा नाकामा पुगेका थिए। यसअघि गौरीफान्टा नाकाबाट स्थानीय प्रशासनले 758 जना नेपालीलाई कैलाली ल्याएको थियो। भारतमा अलपत्र परेका नेपालीलाई हिजोदेखि उद्धार गरेर ल्याउने भएपछि झापाको विभिन्न ठाउँमा करिब 1100 बेडको क्वारेन्टाइन व्यवस्था गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समितिको शनिबार सम्पन्न बैठकले उद्धार गरिएका नागरिक राख्नका लागि क्वारेन्टाइन खोजी गर्ने निर्णय गरेको थियो। कपिलवस्तुमा किटको अभाव हुँदा कोरोना परीक्षणमा ढिलाइ भएको छ। सीमित मात्रामा किट हुँदा क्वारेन्टाइनमा बसेका अधिकांश व्यक्तिको अझै स्वाब संकलनमा ढिलाइ भएको जिल्ला स्वास्थ्य कार्यालयको कोरोना फोकल पर्सन कुमार थापाले बताउनुभयो। कपिलवस्तुमा अहिलेसम्म 1340 किट प्राप्त भएकोमा 1239 जनाको स्वाब टेस्ट भइसकेको कार्यालयका फोकल पर्सन थापाले बताउनुभयो। जिल्लाका लागि तत्काल 10,000 किट माग गरिएको कपिलवस्तुका प्रमुख जिल्लाधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो। हिजोसम्म कपिलवस्तुमा 10 स्थानीय तहका क्वारेन्टाइनमा 7,190 जना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। कपिलवस्तुमा हालसम्म 43 जना कोरोना संक्रमित भेटिएका छन्। कर्णाली प्रदेश सरकारले भारत लगायत विभिन्न ठाउँबाट प्रदेशमा प्रवेश गर्नेहरूको स्वास्थ्य परीक्षणका लागि सुर्खेतको छिन्चुमा स्क्रीनिङ सेन्टर स्थापना गर्ने भएको छ। भारत लगायत विभिन्न स्थानमा अलपत्र परि कर्णाली प्रवेश गर्ने नागरिकको स्वास्थ्य परीक्षण गर्ने र अर्को व्यवस्था नहुन्जेलसम्म जोखिम न्यूनीकरण गर्ने प्रयोजनका लागि स्क्रीनिङ सेन्टर स्थापना गरिने कर्णाली प्रदेशका आर्थिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले जानकारी दिनुभयो। धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण भेटिएपछि अस्पताल क्षेत्रलाई सील गरी अस्पतालबाट दिँदै आएका सबै सेवा बन्द गरिएको जिल्ला अस्पतालका कार्यकारी प्रमुख डाक्टर तुलसी प्रसाद गुरागाईले बताउनुभयो। कोरोना संक्रमित नर्स जिल्ला अस्पताल धनकुटामा 3 वर्ष अघिदेखि कार्यरत रहेको र उनी 24 घण्टा अस्पतालमै बिरामीको उपचारमा रहेकाले बाहिर कोहीसँग पनि सम्पर्कमा नरहेको र संक्रमित स्वास्थ्यकर्मीलाई कसरी लाग्यो भन्ने विषयमा अध्ययन अनुसन्धान भइरहेको र अस्पतालभित्र थप सतर्कता अप्नाइएको कार्यकारी प्रमुख डाक्टर गुरागाईले बताउनुभयो। धनुषामा कोरोना भाइरस COVID-19 संक्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएका धनुषाका 30 जना पत्रकारको स्वाब संकलन गरिएको छ। गत बिहिबार धनुषाको जनकपुरधाम उपमहानगरपालिकाभित्र कोरोना संक्रमण भेटिएका पत्रकार र पसल व्यवसायीको कन्ट्राक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले जानकारी दिनुभयो। सर्लाही जिल्लाको रामनगर गाउँपालिका 4 बहुअर्वाका विद्यालयको क्वारेन्टाइनमा रहेका 21 जनाको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ। बहुअर्वाकी एक 18 वर्षीय युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रशासनले पूरै गाउँ नै सील गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर जीसीले जानकारी दिनुभयो। झण्डै 2 महिनादेखि बन्द नेपाल भारत सीमा नाकामा आएर अलपत्र परिरहेकालाई बाँकी जिल्ला प्रशासनले उद्धार गरेको छ। उनीहरूलाई क्वारेन्टाइनमा राखेर पीसीआर विधिबाट कोरोना परीक्षण पनि गरिएको छ। नेपालगंजबाट हाम्रा संवाददाता नवीन गिरीको यो रिपोर्ट।
पछिल्लो 1.5 साता भारतबाट आउने नेपालीहरूलाई स्थानीय प्रशासनले नाकामै आरडीटी परीक्षण गरेर नेपाल प्रवेश गराएको छ। नेपाल आएका उनीहरूलाई सम्बन्धित जिल्लाका स्थानीय तहका क्वारेन्टाइनमा पठाइएको छ। कोरोनाबाट बढ़ी प्रभावित भारतका विभिन्न ठाउँबाट आएका मानिसहरूलाई बाँकेमा विभिन्न 40 क्वारेन्टाइनमा राखिएको छ। सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय:
बाँकी जिल्लाकै 700 मान्छे 1.5 साता यता आएका छन् र उहाँहरूलाई आउने बित्तिकै क्वारेन्टाइनमा राखिएको छ। सबैलाई गाउँघरमा अथवा परिवारमा
छवटै वडा भारतसँग जोडिएको बाँकेको नरैनापुर गाउँपालिकामा सबैभन्दा बढ़ी मानिस आएका छन्। भारतको सर्वाधिक कोरोना प्रभावित शहर मुम्बईबाट मात्रै 1.5 सातामा 500 हाराहारीमा मानिसहरू नरैनापुर आएका छन्। अन्य शहरबाट पनि आइरहेका छन्। गाउँपालिकाको स्रोत साधनले भ्याएसम्म क्वारेन्टाइन व्यवस्थापन गरेर उनीहरूलाई राखिएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह बताउनुहुन्छ।
हाम्रो लागि धेरै च्यालेन्ज छ, बाहिरबाट अभि हेरिरहेछौ, 700-800 जना आइसक्यो, हाम्रो लागि त ठूलै कुरा हो।
क्वारेन्टाइनमा बसिरहेका मानिसहरूको नेपाल सरकारको निर्देशिका अनुसार पीसीआर परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बाँकीले जनाएको छ। पछिल्लो समय भारतबाट आउनेहरूको संख्या बढ़िरहेका कारण स्वाब संकलन गर्ने जनशक्ति थपेर परीक्षणको दायरा बढ़ाइएको छ। कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठ:
हामी पुनः तयारी अवस्थामा छौँ, दैनिक कति मान्छे थपिरहेको छ हामीसित डाटा छ। इन्डियाको पनि कुन रिस्क एरिया मान्छेहरू आउँछन् त्यो रिस्क एरियालाई म्यापिङ गरेर र उनीहरूको कन्ट्याक्ट क्रिएट म्यापिङ गरेर नेपाल सरकारको निर्देशिका अनुसार कुन समयमा गर्नुपर्ने हो उनीहरूको त्यही समयमा नै गर्ने व्यवस्था चाहिँ हाम्रो जनशक्ति म्यानेजमेन्ट भएको छ।
संक्रमितको संख्या बढ़िरहेको बाँकेमा कोरोनाबाट एकजनाको मृत्यु समेत भइसकेका कारण उच्च सतर्कता अपनाउँदै भारतबाट आउनेहरूप्रति विशेष निगरानी बढाउन जरुरी छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
के हो भाई, मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर, अपलोड भइ नै रहेछ, 20 मिनट हुन लाग्यो, फाइल एटेज हुन लाग्यो, 40% मात्र भएको छ।
यस्तो सुपर फास्ट जमानामा कछुवा तालले हुन्छ त भाइ?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाइ?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गाउँमा नै रोजगारी र आमदानीको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाल विद्यार्थी संघ तनहुँले आयोजना गरेको अनलाइन प्रशिक्षण कार्यक्रमको हिजो समापन गर्नुहुँदै वरिष्ठ नेता पौडेलले कोरोनाका कारण मानिस गाउँ फर्किएकाले अब उनीहरूलाई गाउँमा नै रोजगारीको अवसर सृजना गर्नका लागि संघ, प्रदेश र स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो। समृद्धिको आधार कृषि, पर्यटन र जलस्रोत रहेको चर्चा गर्नुहुँदै वरिष्ठ नेता पौडेलले कृषिमा व्यावसायिक क्रान्ति अहिलेको आवश्यकता रहेकोमा जोड़ दिनुभयो। म्याग्दीको बेनी नगरपालिकाले वडा नम्बर 3 पकिमलीलाई खरको छानामुक्त वडा बनाएको छ। रकम अभावमा जस्ता पाता खरिद गर्न नसकेर खर तथा परालले छाउँदै आएका 61 घरमा बेनी नगरपालिकाको 100% अनुदानमा जस्ता पाताले छाएको बेनी नगरपालिका 3 वडा अध्यक्ष पदम पुनले जानकारी दिनुभयो। पाल्पाको निम्दी गाउँपालिकामा आयोजना शुरू भएको 1 दशकपछि बिजुली पुगेको छ। स्थानीय लालीगुराँस ग्रामीण विद्युत सहकारी संस्था मार्फत गाउँपालिकाका वडा नम्बर 4 करिब 95 र 6 165 घरधुरीमा गत शनिबारदेखि बिजुली बल्न शुरू गरेको छ भने करिब 15 दिन अघि वडा नम्बर 5 करिब 500 घरधुरीमा विद्युत सुविधा पुगिसकेको आयोजनाले जनाएको छ। बाँकी वडा नम्बर 3 र 7 पनि विद्युतीकरणको काम भइरहेको छ। लकडाउनका कारण भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको दोस्रो चरणको हाइड्रो मेकानिकल अन्तर्गत गेट तथा पेन स्टक पाइप निर्माण कार्यका लागि गरिएको टेण्डर रद्द गरिएको छ। पाँचवटा कम्पनी प्रतिस्पर्धामा इच्छुक भए पनि बन्दाबन्दीका कारण काम हुने सम्भावना नदेखेपछि 2 अर्बको टेण्डर रद्द गरिएको जलस्रोत तथा सिंचाई विभागले जनाएको छ। सम्झौता हुँदा ठेकेदारले काम नभए पनि क्षतिपूर्ति दावी गर्ने भएकाले राज्यलाई अनावश्यक आर्थिक दायित्व पर्न नदिन ठेक्का रद्द गरिएको आयोजनाका सूचना अधिकारी कृष्ण प्रसाद उपाध्यायले जानकारी दिनुभयो। गर्मी बढेसँगै लामखुट्टेको टोकाईबाट लाग्ने डेंगूका बिरामी भेटिएपछि बागलुङमा जिल्लाव्यापी डेंगू नियन्त्रण तथा सचेतना अभियान शुरू भएको छ। जिल्लाका 10 स्थानीय तहले डेंगू विरूद्धको अभियान थालेका हुन्। गत शुक्रबार धौलागिरी अस्पतालमा उपचारका लागि आएका बिरामीमा डेंगूको संक्रमण भेटिएपछि सचेतना र नियन्त्रण प्रयास थालिएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ। विराटनगरका औषधि व्यवसायीको हत्यामा संलग्न 3 हिजो प्रहरीले पक्राउ गरेको छ। सुनसरी इटहरी नगरपालिका 12 भई विराटनगर 10 देवी पाथिवरा फार्मेसी सञ्चालन गर्दै आएका औषधि व्यवसायी 33 देवी प्रसाद दुलालको हत्यामा संलग्न मृतककै श्रीमती सहित 3 पक्राउ गरी हिजो सार्वजनिक गरिएको मोरङका प्रहरी प्रमुख विश्व अधिकारीले बताउनुभयो। पक्राउ पर्नेमा दुलाकी श्रीमती मीना श्रेष्ठ, दुला सिराह लहान 10 ब्रह्मदेव शाह र इटहरी उप महानगरपालिका 12 सोनु शाह रहेका छन्। दुलाको अघिल्लो राती हत्या भएको थियो। अन्तर्राष्ट्रिय समाचारमा विश्वभर कोरोना संक्रमितको संख्या 48,87,000 नागेको छ। हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या करिब 3,19,000 भन्दा बढ़ी रहेको छ। संक्रमणपछि स्वास्थ्य हुनेको संख्या 19,04,000 भन्दा बढ़ी रहेको छ। कोरोना संक्रमणका कारण अमेरिकामा 15,49,000 भन्दा धेरै व्यक्तिहरू संक्रमित भएका र 91,974 व्यक्तिको कोरोना संक्रमणका कारण मृत्यु भएको जनाइएको छ। छिमेकी मुलुक भारतमा 1,340 कोरोना संक्रमण देखिएको छ भने 3,156 संक्रमणका कारण मृत्यु भएको छ। चीनले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओलाई 2 अर्ब अमेरिकी डलर सहयोग प्रदान गर्ने भएको छ। चीनी राष्ट्रपति शी चिनफिङले रकम 2 वर्षभरिमा कोरोना भाइरस विरूद्ध लड्नका लागि प्रदान गर्ने निर्णय भएको जानकारी दिनुभयो। विश्वभरि कोरोना भाइरसको महामारी फैलिएकाले त्यसको नियन्त्रण तथा न्यूनीकरणका लागि संयुक्त राष्ट्रसंघीय सो निकायलाई चीनले सहयोगको घोषणा गरेको हो। कोरोना महामारीको अत्यधिक मार परेको युरोपमा महामारी केही मत्थर भए लगतै केही राष्ट्रले लकडाउनको अवस्थामा केही खुकुलो गर्न थालेका छन्। अमेरिकापछि सबैभन्दा बढ़ी मार झेलेको बेलायत, इटली र स्पेन लगायतका राष्ट्रहरूले नागरिकहरूलाई केही राहत दिन थालेका छन्। केही दिनदेखि प्रतिदिन लगभग 1,000 हाराहारीका व्यक्तिको ज्यान गुमाउँदै आएका बेलायतमा मृत्युको संख्या 170, इटलीमा 145 र स्पेनमा एक दिनमा मर्नेको संख्या 87 सीमित भएको भन्दै ती देशले व्यक्तिगत दूरी कायम गर्दै समुद्री किनारा, रेस्टुरेन्ट र पार्कमा घुम्न अनुमति दिएको बताइएको छ। अब मौसम सम्बन्धी जानकारी। आज देशका पूर्वी तथा मध्य भागमा आंशिकदेखि सामान्य बदली हुने, पश्चिमी भागमा आंशिक बदली रही पूर्वी तथा मध्य भागका केही स्थानमा वर्षा हुने र अन्य भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 काठमाडौँ उपत्यकामा रेकर्ड गरिएको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 18.4 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 90%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियस बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5:13 भयो भने सूर्यास्त भरे साँझ 6:48 हुनेछ। अन्त्यमा यस प्रसारणका मुख्य समाचार एकपटक फेरि सुन्नुहोस्। नेपालको कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटिएको नक्सा मन्त्री परिषदद्वारा स्वीकृत। नक्सा बमोजिम निशान छाप, सरकारी कामकाजमा प्रयोग गर्ने नक्साहरू, पाठ्य पुस्तक आदि सोही अनुसार अध्यावधिक हुने सरकारका प्रवक्ता मन्त्री डाक्टर युवराज खतिवड़ाद्वारा जानकारी। संघीय संसदको दुवै सदनमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी। नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या 375 पुग्यो। हालसम्म 30,723 पीसीआर प्रविधिबाट र 69,560 आरडीटी प्रविधिबाट परीक्षण सम्पन्न र विश्वभर कोरोनाबाट मर्नेको संख्या 3,19,000 तथा कुल संक्रमितको संख्या 48,87,000 भन्दा बढ़ी। यसका साथै 7 बजेको समाचार यति नै। रेडियो नेपाल सुन्दै गर्नुहोला। अवस्था नमस्ते।